बनबास तर्फ
डाउनलोडेड फ्रम isansa.com.
चुनौती र अवसरको ढोका मानिसका लागि सधैँ खुला रहन्छ। त्यहाँ भित्र सुख र दुःखले हामीलाई पर्खिरहेका हुन्छन्। जीवनको चक्र सायद यही नै हो। जिन्दगीको यात्राको क्रममा मैले सुख पनि भोगे, दुःख पनि, तर सुखका क्षणहरूको मलाई खासै सम्झना छैन। सुनसान दुर्गम क्षेत्रमा बितेका धेरै कष्टदायक पलहरू, दुःखका क्षणहरू आँखा सामु छर्लङ्ग ताजा भइरहन्छन्। उकाली ओरालीको मेरो यो जिन्दगीमा ती क्षण, पल र अनुभवहरू अर्थपूर्ण भएका छन्। कसले भन्छ सुख मात्र हाम्रो लक्ष्य हो भनेर? मलाई अचम्म लाग्छ, दुःख र चुनौती बिनाको जिन्दगी कस्तो हुँदो होला? सुखै सुखको जिन्दगी नक्कली जिन्दगी हो, कृत्रिम हो, ख्याल ख्याल हो, किनभने सुखको वास्तविक अनुभूति गर्न दुःख खेपेकै हुनुपर्छ। अन्यथा सुखको परिभाषालाई बुझ्ने नै कसरी? चुनौती बिनाको जीवनयात्रा कहिले पनि पूर्ण हुन सक्दैन, सधैँ नै अपूर्णको अपूर्ण नै रहन्छ, निर्जन ठाउँ जस्तो उराहट लाग्दो। म भन्ठान्छु यो वास्तविक तथ्य हो र शाश्वत सत्य। पर्यटन क्षेत्रमा लाग्नुभन्दा पहिले म वन विभागमा कार्यरत थिएँ। देहरादूनबाट वन विज्ञानमा स्नातक गरेपछि वन विभागमा जागिर खाएँ। त्यस बेला साँच्चै भन्ने हो भने वन विभागको मुख्य उद्देश्य नै जङ्गलको काठ बेचेर राजस्व जम्मा गर्ने मात्र हुन्थ्यो। संरक्षणको त कुरै नै थिएन, संरक्षणको आवश्यकताको अनुभव पनि गरिएको थिएन। प्रकृति संरक्षणको मामिलामा नेपाल निकै पछि थियो। जङ्गलको उपयोगिता नै काठ बेचेर राजस्व कमाउने भन्ने नीति रहेको हुँदा नेपालमा उखानै थियो, हरियो वन नेपालको धन। त्यस बेलासम्म तुलनात्मक रूपमा सुलभ एवं सुगम तराईका जङ्गलहरूमा मात्र वनस्पति र जङ्गली जीव जन्तुहरू बारे केही अध्ययन भएका थिए। पहाडी र दुर्गम क्षेत्रका बारे खासै ज्ञान थिएन। नेपालको समुचित संरक्षणको योजना तर्जुमा गर्नुभन्दा पहिले अधिराज्यका सबै जिल्लाहरूको अध्ययन गर्न युएनडिपी र एफएओबाट खटिएर आएका जङ्गली जीव जन्तु विशेषज्ञ जोन ब्लोअरसँगै नेपालका दुर्गम क्षेत्रको भ्रमण सुरु गरे र त्यहाँको प्राकृतिक एवं सांस्कृतिक सम्पदाका वास्तविकतालाई नजिकैबाट निहाल्ने मौका पाए। काठमाडौँको असनमा जन्मेको हुर्केको एउटा व्यापारीको छोराका लागि त्यस्ता अनकन्टार दुर्गम क्षेत्रहरू घुम्न जानु ठूलो साहसिक कदम थियो। दुर्गम क्षेत्रहरू कस्ता हुन्छन्, त्यहाँ जानका निम्ति कति भीर पाखा पखेरा उकाली ओह्राली छिछोल्नु पर्छ, त्यसबारे किञ्चित ज्ञान थिएन। भ्रमणका क्रममा कहाँ सुत्ने, कहाँ खाने, कति उचाइमा जानुपर्छ, त्यसबारेमा मेरा परिवारका कुनै पनि सदस्यलाई अलिकति पनि ज्ञान थिएन। यदि त्यस्ता कुरा थोरै मात्र पनि उनीहरूले चाल पाएको भए सायद मलाई त्यतातिर पठाउने थिएनन्। त्यही कारणले पछिसम्म पनि दुर्गम क्षेत्रमा भ्रमण गर्न जाने बेलामा मेरो परिवारलाई विस्तृत जानकारी म कहिल्यै दिन्नथे। दुर्गम क्षेत्रको अध्ययन भ्रमणमा जाने बेला वन विभागबाट मलाई रवाना पूर्जी त दिइन्थ्यो, तर भ्रमण खर्चका लागि पेस्की भने कहिले पनि दिइँदैनथ्यो। एकपल्ट त लगातार 5-6 महिनासम्म भ्रमण गर्नु पर्यो। फर्केर आएपछि एकैचोटि भ्रमण खर्च लिन जाँदा दरखास्त दिँदा ठुलै रकम पुग्न गएछ। एक कोष हिँडेको 4 रुपियाँ र दुर्गम क्षेत्र भत्ताका रूपमा अर्को 4 रुपियाँको थोरै दरले पनि मेरो भ्रमण भत्ता त्यति पुग्यो होला भनेर विश्वासै थिएन। भ्रमण भत्ता माग्ने क्रममा पनि अनेक प्रशासनिक बाधा अडचन देखाइयो। भ्रमण गर्दा कोष निरूपण गर्न तत्कालीन गाउँ पञ्चायतको प्रमाणित मुचुल्का चाहिँदो रहेछ। अब चराचुरुङ्गी जीवजन्तु हेर्न जाने टोलीले कहाँ गाउँ पञ्चायत डुल्दै दरखास्त दिएर फलानो यहाँ आएको हो भनेर सही छाप बटुल्दै हिँड्ने। फेरि हामी कहिले कसैको घरमा बास बस्दैनै थियौँ, पाल टाँगेर नदीको तिरमा वा जङ्गलमा बस्थ्यौँ। गाउँ त हिँड्दा हिँड्दै पसिन्थ्यो मात्रै, बसिँदैन थियो। अब कहाँ प्रधान पञ्च र सचिव खोज्दै हिँड्ने? त्यस जमानामा गाउँ पञ्चायत कार्यालय नगण्य मात्र हुन्थे। प्रधान पञ्चको झोलामा गाउँ पञ्चायतको छाप हुन्थ्यो र त्यही झोला नै गाउँ पञ्चायत कार्यालय हुन्थ्यो। भ्रमण भत्ता लिने क्रममा गापोबाट कोष प्रमाणित मुचुल्का गराउन नसकेपछि म सर्वे विभागमा गएँ। ल, त्यहाँबाट त म जहाँ जहाँ गएको थिएँ त्यहाँ त्यहाँको काग उड्ने दूरीको हिसाबले नक्सामा एउटा ठाउँबाट अर्को ठाउँमा धागोको नाप गरेर पो कोष मुचुल्का गरिदिए। त्यसो हुँदा मैले मागेको रकमको आधा भन्दा पनि थोरै पो पाउने भएँ। त्यति रकम समेत विभागको भ्रमण भत्ताको शीर्षकमा नभएपछि त्यो भत्ता नुवाकोट, मकवानपुर आदि 4-5 वटा जिल्ला वन कार्यालयबाट लिनु भन्ने आदेश दिइयो। त्यति थोरै पैसा लिनका लागि ती जिल्ला घुम्न जाँदा हातमा केही नै नपर्ने देखिएपछि आधा भन्दा बढी रकम मैले माया मारिदिएँ। अधिराज्यको झण्डै सम्पूर्ण उत्तराखण्डको भ्रमणका क्रममा देशको अनमोल प्राकृतिक स्रोत र सम्पदासँग साक्षात्कार भयो। पढेर थाहा पाउनु र घुमेर प्रत्यक्ष अनुभव गर्नुमा धेरै फरक हुँदो रहेछ। मलाई लाग्छ पर्यटन उद्योगमा लागेका धेरै उद्यमीहरूले नेपालका यी मनमोहक तर संवेदनशील प्राकृतिक स्थलहरूको भ्रमण प्राय नगरेको हुँदा त्यहाँको वस्तुस्थितिलाई बुझ्न सकेका छैनन्। जब पर्यटन विकासका नाममा प्राकृतिक दृष्टिकोणले अत्यन्त संवेदनशील ठाउँहरूलाई व्यापारिक शोषण गर्न खोजिन्छ मलाई बडो दुःख लाग्छ। सन् 1975-76 ट्रेकिङ व्यवसायीहरूले डोल्पा मुस्ताङ आदि क्षेत्र खोल्नका निम्ति सरकारलाई ठूलो दबाव दिएका थिए। त्यसबेला म त्यसको भयंकर विरोधमा उत्रे। साथीहरूले मलाई आफू चाहिँ पर्यटनको क्रिम खाने, अरूलाई पर्यटन विकासको भाग दिन नचाहने भनेर लाञ्छना समेत लगाए। तर मेरो मनोभावनालाई उनीहरूले बुझ्न सकेनन्। डोल्पा मुस्ताङ मनाङ जस्ता निषेधित क्षेत्रहरू प्राकृतिक दृष्टिकोणले अति नै संवेदनशील क्षेत्र हुन्। ती ठाउँको न्यूनतम धरातल 10-12 हजार फिटको उचाइमा रहेको हुँदा त्यहाँको झण्डै 90% भूभागमा रुख र झारपात उम्रन पनि कठिन छ। त्यस क्षेत्रमा अति ठण्डा हावापानी र सुक्खा हुने हुँदा घाँस उम्रनलाई पनि धेरै समय लाग्छ। त्यस्ता ठाउँमा अनियन्त्रित रूपले पर्यटकहरू ओहिरिन थाले भने त्यहाँ कस्तो प्रतिकूल असर पर्छ हामी सजिलै अनुमान गर्न सक्छौँ। दाउरा नभएका कारण त्यहाँ भरियाहरूले घाँस झ्याउ र ससाना जङ्गली बुट्टा फुलका बिरुवाहरू समेत उखेली सुकाएर बाल्ने गर्छन्। त्यसबाहेक यी क्षेत्रमा बिना वर्षात सुक्खा जमिनबाट बल्ल तल्ल उब्जाई वर्षभरिका लागि बचाइएका सीमित खाद्य पदार्थ पनि पर्यटकहरूले उपभोग गरी रित्तै बनाइदिन्छन् र हरेक वर्ष बजार भाव बढ्न गई गाउँलेहरूलाई जीविका चलाउन समेत धौधौ पर्न जान्छ। हुन त दुर्गम क्षेत्रमा पदयात्रा सेवाको विकास भए स्थानीय जनताले काम पाउँथे, तर कुल्लीको ज्याला 10% बढ्दा बजार भाव 100% नबढ्ला भन्न सकिन्न। शताब्दीयौंदेखि कायम रहेको निषेधित क्षेत्र अकस्मात खोलिँदा सामाजिक एवं सांस्कृतिक जीवनमा पनि ठूलो हेरफेर आउन सक्छ। पर्यटकको आगमनबाट स्थानीयवासीको जीवनशैली पनि बढी भौतिकवादी र व्यापारिक मनोभावनातर्फ उन्मुख हुन्छ। मेरो भनाइको तात्पर्य डोल्पावासीलाई पर्यटन उद्योग मार्फत हुने आर्थिक लाभबाट वञ्चित गरी त्यहाँको अनकन्टार हिमखण्डलाई सधैँ पौराणिक नमुनाका रूपमा राख्ने भन्ने थिएन। हो, उनीहरूलाई पनि देश विकासको लाभ लिने अधिकार छ, तर आलु खाएर पनि सुखी र सन्तुष्ट जीवन बिताइरहेका ती गाउँलेहरूको सपनामा नवयुगको कल्पना कमै गाँसिएको छ। जब उनीहरूले पर्यटन रूपी ऐनामा आधुनिक जीवन पद्धतिको कालो छाया देख्न थाल्छन्, तब युगौंदेखि चलिआएको उनीहरूको सन्तुष्ट जीवन प्रणाली अन्त हुन्छ। परम्परागत मनोवैज्ञानिक आनन्द नासिन्छ। डोल्पा जस्ता दुर्गम क्षेत्रमा सामाजिक, आर्थिक र शैक्षिक विकास पहिल्याएपछि मात्र पश्चिमी सभ्यतातर्फ उन्मुख पर्यटन विकासलाई विस्तार लैजानुपर्छ। सुरक्षाको पूर्वाधार तयार नभइकन एकैचोटि पर्यटन विकास भयो भने पनि त्यस क्षेत्रको शताब्दीयौंदेखि सुरक्षित रहेको गुम्बा देवलहरूबाट पौराणिक कालदेखिका कलाकृतिहरू बाहिरिन सक्छन्। तिनको चोरी निकासी हुन सक्छ। कतिपय गुम्बाहरूमा पर्यटकहरूले पैसा तथा रेडियो घडी जस्ता अन्य सामानको लोभ देखाएर प्राचीन मूर्ति लिएर गएको पनि सुनिन्छ। भारतले त्यसबेला लद्दाख खोल्यो र चीनले तिब्बत, अनि हाम्रा पर्यटक व्यवसायीहरूले पनि हाम्रा निषेधित क्षेत्र खोल्नका लागि सरकारलाई दबाब दिन थाले। त्यसको प्रतिवाद गर्न मैले छाडिन। मलाई पर्यटनको ब्ल्याकशिप पनि भनियो। मेरो गुनासो के थियो भने 90% पदयात्रीहरू नेपाल आउनुको मुख्य कारण नै उनीहरूको कौतूहलता हो। डोल्पा मनाङ जस्ता एकान्त स्थलको ढोका खोल्ना साथ त्यहाँका कौतूहलताहरू समाप्त हुन्छन्, किनभने ती क्षेत्रको अलौकिक वातावरण भनेकै त्यहाँको एकान्त हो। जब सुनसान नाङ्गा पर्वतहरूमा पर्यटकहरूका ताँती ओहिरिन्छन्, बुट्टा भुट्यान र घाँस समेत उखेली खाना पकाउन थाल्छन्, जब भीर पाखाका झारपातहरू नष्ट भई पहिरो जान्छ र मखमली घाँसहरूको ठाउँमा लुतो आएको कुकुरको छाला जस्तो दुदृश्य देखिन थाल्छ, त्यसबेला त्यस्ता ठाउँहरूमा कौतूहलताको पर्दा सदा सदाका लागि च्यातिन्छ अनि त्यहाँ कोही पनि आउन रुचाउँदैनन्। जसरी एउटी स्त्रीले आफ्नो गोप्यतालाई कलात्मक ढंगले छोपेर राख्छिन्, त्यसरी नै नेपालका कौतूहलतापूर्ण निषेधित क्षेत्रहरूलाई हामीले सुरक्षित राखिराख्नुपर्छ। जब एउटी युवती आफ्नो गोप्यतालाई निर्लज्ज तरिकाले खोल्छिन् र खुला मञ्चमा निर्वस्त्र नाच्छिन्, चाहे ती युवती जतिसुकै राम्री किन नहुन्, उनको महत्व र मान्यता रहँदै रहँदैन। पर्यटन र संरक्षणका क्षेत्रमा मेरो मान्यता के छ भने, जुन गन्तव्य स्थल धर्म, संस्कृति, कला र प्रकृतिले भरिपूर्ण छ र जहाँ कौतूहलता तथा रहस्य पनि प्रचुर मात्रामा छ, त्यस्ता भूभागको गोप्यता संरक्षण गर्नै पर्छ। हाम्रो देशमा यस्ता आँगन देवस्थल भूभाग र पहाडका टाकुराहरू छन् जहाँ नवयुगको छाया र मानिसको पैताला समेत पुगेकै छैन। भोलि हामीले देखाउँदै गर्व गर्ने ठाउँहरू तिनै हुन्। पर्यटनको सबभन्दा ठूलो आकर्षण संसारकै अद्भुत खालका भौतिक संरचनाहरू हुन्। तुलनात्मक दृष्टिकोणले त्यो स्थल संसारको अरू ठाउँमा नभेटिने आफ्नै अलग्गै खालको हुनुपर्छ। त्यसैले म सधैँ अहिलेसम्म कसैले नचढेका नेपालका हिमालका टाकुराहरू अर्थात् भर्जिन माउन्टेनहरूलाई चढ्न नदिन आवाज उठाउने गर्थे। माछापुच्छ्रे हिमाल आजसम्म कसैले नचढेको हुँदा त्यसको आकर्षण बढेको छ। केही पैसाको लोभले ती हिमचुलीहरू चढ्न दिनु हुँदैन भन्ने मेरो मान्यता छ। भोलिको पर्यटनका लागि त्यस्ता भर्जिन माउन्टेनहरू बचाएर राखिनुपर्छ। ऊ हेर, त्यो टाकुरामा अहिलेसम्म कुनै पनि मान्छेको खुट्टाले टेकेको छैन भन्दा जति पर्यटकहरूलाई आकर्षण गराउन सकिन्छ, चढिसकेको हिमाललाई देखाएर त्यति आकर्षित गराउन सकिँदैन। भविष्यमा यही कौतूहलता नै हाम्रो देशको पर्यटनको ठूलो आकर्षण बन्न सक्छ। यति मात्र होइन, यस्ता काल्पनिक स्वर्गद्वार सुरक्षित रहेसम्म तिनका अलौकिक प्राकृतिक स्रोत मानव हितका लागि मानिसकै मातहतमा रहन्छन् र पछि कुनै पनि बेला यसलाई प्रयोग गरेर व्यवस्थित रूपले दिगो विकास गर्न सकिन्छ। केही धनको लोभमा हतार हतार एकैचोटि यी कमला कलिला र संवेदनशील वातावरणीय स्थलहरू नष्ट भएमा यिनलाई फेरि पुनस्थापना गर्न कहिल्यै सकिँदैन। पैसा भयो भने हनुमान ढोकाहरू बनाउन सकिन्छ, सिंह दरबारहरू निर्माण गर्न सकिन्छ र न्यात पोलहरू निर्माण गर्न सकिन्छ, तर सुलीगढ नदीको घना जंगल हिमाली भेगको कलिलो इकोसिस्टमलाई फर्काउन कहिल्यै सकिन्न। दुर्गम विकट एवं हिमाली भेगमा भ्रमण गर्दा बटुलेका अनुभव र ज्ञान मेरो जिन्दगीका निमित्त ठूलो स्रोत र दुर्लभ सम्पत्ति बन्न पुगेका छन्। म जस्तो सहरिया व्यक्तिका निम्ति त्यो काम यथार्थमा नै हाँक थियो, ठूलो चुनौती थियो, तर ती चुनौतीहरू मेरा लागि अहिले वरदान बन्न पुगेका छन्। साहसिक चुनौतीको प्रसङ्ग उठ्दा मलाई एउटा घटना याद आउँछ। एकताका मेरा सहयात्री जोन ब्लोवर र म मुकुट हिमालमा गएका थियौँ। भ्रमणको उद्देश्य थियो ओप सामन हटसोनी नामक जंगली प्रजातिको भेडा हेर्ने। कोही भन्थे त्यो जातको जंगली भेडा नेपालमा लोप भइसक्यो। जंगली भेडाको खोजमा हामी मुकुट गाउँको हिमाली भेगमा पुग्यौँ। त्यहाँको सारा भूभाग अत्यन्त पत्थरिलो थियो, जताततै ढुङ्गै ढुङ्गा। दिनभरि घुम्दा समेत भेडा नदेखिएपछि राति देखिन्छ कि भन्ने आशले 18,000 फिटभन्दा माथिको पानी मुहान छेउ बास बस्ने निर्णय गर्यौं। जता हेर्यो त्यतै चट्टानै चट्टान। ढुङ्गाकै बगरमा जोन र म एक एकवटा पाल टाँगेर बास बस्यौं। साँझ ग्यास प्रयोग गरी सुप पकाएर खायौं। जंगली भेडा देख्न पाइने आशमा रातभरि पालभित्र बसेर प्रतीक्षारत थियौं। त्यही बेला कता हो कता मलाई लेख लागेको अनुभूति भयो। निन्द्रा पटक्कै लागेन, बिस्तारै उकुसमुकुस भएर आयो। रातको तेस्रो प्रहर 2 बजेसम्म जता पल्टेर सुत्न खोजे पनि निन्द्रै लागेन, तिर्खा लाग्यो। पानी खाएँ, अकस्मात सास फुल्न थाल्यो, आँखा चिम्लन खोज्दा गाह्रो भयो। हातका सबै औँला फुलेर मोटा भएको अनुभव गरेँ। जिब्रो पनि सुनिएर मोटो भए जस्तो लाग्यो। सुत्न नसकेर पालभित्र थचक्क बसेँ। टर्च लाइट बालेर आफ्ना औँला हेर्न थालेँ र मनमा विश्वास जगाएँ मलाई केही भएको छैन भनेर। मेरा औँला सुनिएका छैनन्, म ठिक छु भनेर आत्मविश्वास र आत्मबल जगाउन खोजेँ। तर उकुसमुकुस भने पटक्कै कम भएन। नाक सुक्न थाल्यो। नाकलाई पानीले भिजाएर सिँगार निकाल्न खोज्दा त अलिकति रगत पो देखियो। अनि म आत्तिएँ। त्यस्तो अवस्थामा तुरन्त तल ओर्लनुपर्छ, होचो ठाउँमा जानुपर्छ भन्ने सम्झेँ। तर सवाल आयो, मध्यरातमा ओर्लने कसरी? त्योभन्दा पनि महत्त्वपूर्ण कुरा मैले के महसुस गरेँ भने, यसरी साहसिक यात्रा गर्दा आफ्ना सहयात्रीसँग कहिलेकाहीँ एक किसिमको प्रतिस्पर्धात्मक भावना आउने रहेछ। सो त को भन्दा को कम भन्ने एक किसिमको घमण्ड जागृत हुँदो रहेछ। अब कसरी भन्ने आफू कमजोर भएँ भनेर आफ्नो सहयात्रीलाई? तैपनि अप्ठ्यारो मान्दा मान्दै मध्यरातको 2 बजेतिर आफ्नो पाल खोल्न थालेँ। मैले पाल खोलेको आवाज जोनले सुनेछन् र तुरुन्तै मलाई भने, कर्ण तिमीले के गर्न लाग्यौ? घमण्डलाई एकातिर फ्याँकेर मैले स्वीकारेँ, जोन मलाई लेक लागे जस्तो छ, त्यसैले म तल झर्दैछु। वास्तवमा उनलाई पनि लेक लागिसकेको रहेछ, तर इज्जत जाला प्रतिष्ठा खलबलिएला भनेर उनले पनि मलाई आफ्नो वेदना नभनेका रहेछन्। खोक्रो चुनौतीले कहिलेकाहीँ शारीरिक दुःख कष्टलाई पनि त्यति हदसम्म सहन गर्न सक्दो रहेछ। जिन्दगी सुख र दुःखको सम्मिश्रण हो। हामी आफ्नो जिन्दगीलाई सुखमय बनाउन औधि मेहनत गर्छौँ, काम गर्छौँ र अप्ठ्यारो पर्दा भगवानसँग प्रार्थना पनि गर्छौँ। तर जिन्दगीमा सुख आउँछ जान्छ र बिर्सिन्छ पनि। मेरो जिन्दगीमा पनि सुखका अनगिन्ती क्षणहरू आए, तर साँच्चै भन्ने हो भने ती क्षणहरू मलाई खासै याद भएनन्। तर जिन्दगीमा भोगेका कष्टहरू भने एक एक याद आउँछन्। ती कष्टलाई दुःख भन्ने वा अरू केही, तर जे भने पनि मैले अनकन्टार स्थानमा बिताएका कष्टदायी क्षणहरू अहिले सम्झँदा मात्र पनि आङ सिरिङ्ग हुन्छ र सँगसँगै मलाई अपार सुखको अनुभूति हुन्छ। वस्तु त स्पष्ट शब्दमा भन्दा तत्कालीन कष्टदायक क्षणहरू र सङ्घर्षका अनुभवहरूले मेरो जीवनमा एउटा अमूर्त एब्स्ट्र्याक्ट र रिलेटिभ विषयवस्तुसित गाँसिएको सृजनात्मक सोचको जागरण गराइदिएका छन्। डोल्पा भ्रमण गर्दा सबभन्दा पहिला डोल्पावासीहरू कति गरिब रहेछ भन्ने लागेको थियो। गुफा जस्तो ढुङ्गे घरमा बस्ने जहाँ भर्याङ र झ्याल हुँदैनन्, ढोका पनि बल्ल बल्ल छिर्न सकिने मात्र हुन्छ, भित्रैसम्म अँध्यारो छ। बिहान बेलुकै खाना आलु र फापर मात्र हुन्छ, अरू खानेकुरै हुँदैन। कहिलेकाहीँ भिरबाट याक खसेर मर्दा गाउँलेहरू त्यसको मासु भागभण्डा गरेर लिन्थे। त्यस्तो घटनालाई उनीहरू दसैँको चाड जस्तै मनाउँथे र रमाइलो गर्थे। एक टुक्रा मासु पनि दाँतले चपाई चपाई खान्थे। मासुको टुक्रालाई धेरै बेरसम्म जिब्रोले खेलाउँदै स्वाद लिइरहन्थे। मैले जिन्दगीमा सयौँ किलो थरी थरीका कुखुरा खाएँ होला, हाँस खाएँ होला, माछा खाएँ होला, तर उनीहरूले एक टुक्रा मासु खाँदा जस्तो विलक्षण स्वाद लिए मैले कहिल्यै लिइनँ होला। कस्तो विडम्बना! एक टुक्रा प्याज खाँदा उनीहरू जति रमाउँछन्, मैले कुनै पनि ठुला रेस्टुरेन्टमा गएर खाँदा त्यति स्वाद पाइनँ होला। साँच्चै के यो व्यङ्ग्य होइन मान्छेको सम्पन्न भनिने जिन्दगीमाथि? खाना पाउनेले खाँदा खाँदा स्वादै पचाइसकेको हुन्छ, तर त्यहाँको वास्तविक स्थितिमा आमूल परिवर्तन नआउँदासम्म अनन्त कालसम्म डोल्पालीहरूको स्वादको सुख रहि नै रहन्छ। मैले आफैले पनि अनुभव गरेको छु। गाउँघर घुम्ने क्रममा महिनौ हामी उकाली ओह्राली लाग्छौँ, कहिले खान पाइन्छ, कहिले त भोक भोकै हिँड्नुपर्छ। हिँड्दा हिँड्दा जब भोकले लखतरान थकाइले चुर्लुम्म होइन्छ, त्यतिखेर पोलेको आलु पनि अमृत जस्तो लाग्छ। सहरमा हुर्केर जङ्गलको जिन्दगी बिताउने क्रममा जब म वन्यजन्तु अधिकृतको पदमा खटिएँ, मेरा सहरिया साथीहरू तीन छक्क परेका थिए। के पद हो यो? वाइल्ड लाइफ अफिसर भनेको, सुन्दै हाँसो लाग्ने खालको, उनीहरू भन्थे। यही पदमा काम गर्दा वन विभागले नेपालमा पनि एउटा राष्ट्रिय निकुञ्ज बनाउनका लागि सम्भावित क्षेत्र सर्वेक्षण गर्न मलाई चितवन पठायो। भरतपुरबाट हेटौँडा जाने राजमार्गको उत्तरपट्टिको टिकौलीको जङ्गलमा राष्ट्रिय निकुञ्ज स्थापना गर्ने हाकिमको मनसाय थियो। तर टिकौलीको सारा जङ्गल घुम्दा माथिबाट रुख त देखिन्थ्यो, रुखमुनि भने सबै जमिन सुकुम्बासीहरूले जोतिसकेका रहेछन्। सारा टिकौली क्षेत्रमा तीन चार दिन घुम्दा एउटा पनि जङ्गली जनावर भेटिएन। जहाँ गए पनि गाईबस्तुहरू चरिराखेका देखिन्थे। त्यो ठाउँ राष्ट्रिय निकुञ्ज बनाउन उपयुक्त नदेखेपछि राप्ती नदी पारी सर्वेक्षण गर्न गएँ। वास्तवमा राप्ती पारी सर्वेक्षण गर्ने हामीलाई आदेशै थिएन, तर टिकौलीको जङ्गलमा केही नभेटेपछि अब गर्ने के? राप्ती पारी त जानै पर्यो। हुन त त्यहाँ पनि चरिचरण बाक्लै थियो, तर जङ्गली जनावरहरू पनि प्रशस्त भेटाइयो। त्यसैले काठमाडौँ फर्केपछि टिकौलीको सट्टा राप्ती पारीको जङ्गलमा राष्ट्रिय निकुञ्ज स्थापना गर्नुपर्ने सुझाव पेश गरे। तर त्यो जङ्गल स्वर्गीय राजा महेन्द्रको नाउँबाट महेन्द्र कुञ्जका रूपमा शिकार गर्ने ठाउँ भएको हुँदा वन विभागका तत्कालीन चिफ कन्जर्भेटर रामबहादुर थापाले त्यो प्रस्ताव राजदरबारमा पुर्याउने आँटै गर्न सक्नु भएन। मलाई विश्वास थियो यदि राप्ती पारी राष्ट्रिय निकुञ्ज बनाउन सकियो भने संसारका अन्य कुनै राष्ट्रिय निकुञ्ज भन्दा कम हुने छैन हाम्रो राष्ट्रिय निकुञ्ज। प्रशस्त गैंडा, बाघ, भालु, हात्ती, गौरी गाई, अनेक किसिमका हरिण र स्याल लगायत अनगिन्ती साना ठूला जङ्गली जनावर र चराचुरुङ्गीहरू एउटै थलोमा पाउनु जैविक विविधताका दृष्टिले अचम्मै लाग्दो कुरा थियो। यसबारे मैले जति जति सोच्दै गए नयाँ नयाँ अवधारणाहरू मेरो मनमा स्पष्ट हुँदै आए। मनमा एकचोटि कुनै परियोजनाको अवधारणा स्पष्ट भएपछि ममा धैर्य रहँदैन, दिनरात त्यसैमा सोचिरहन्छु र त्यसलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने बारेमा नीति र रणनीति बनाउन थाल्छु। तर मेरा हाकिम चिफ कन्जर्भेटर रामबहादुर थापाले एकचोटि हुन्न भनेपछि उहाँलाई हुन्छ भनाउन असाध्यै गाह्रो थियो। हुन त उहाँ अति नै मेहनती र इमान्दार हुनुहुन्थ्यो, तर जोखिमपूर्ण निर्णयहरू गर्न भने उहाँ निकै हिचकिचाउनुहुन्थ्यो। उहाँसँग मैले आफ्नो प्रस्तावबारे सोधपुछ गर्न धेरैचोटि समय लिन खोजेँ, तर उहाँले समय नै दिनु भएन। नयाँ वन अधिकृत भएको नाताले वन विभागको सर्वोच्च अधिकृतलाई बिना एपोइन्टमेन्ट भेट्न जाने कुरा पनि त भएन। तैपनि उहाँलाई भेट्नका लागि समय समयमा उहाँको कार्यकक्षको पर्दाबाट डराइ डराई चिहार हेर्थे, तर उहाँ जहिले पनि चाङका चाङ फाइलहरू टेबुलमा राखेर काम गरिराखेको देखिनुहुन्थ्यो। एक दिन उहाँ बाथरुम गएको बेला म पनि पछि पछि लागेँ। बाथरुमभित्र पिसाब फेरिराखेकै बेला मैले आँट गरेर उहाँलाई सोधेँ, हजुर हाम्रो प्रस्ताव के भयो? उहाँले सुरुवालको इजार बाँध्दै सुपारी चपाएर मुस्कुराउँदै भन्नुभयो, के प्रस्ताव कान्छा? मैले डराइ डराई भने, राप्तीपारी राष्ट्रिय निकुञ्ज बनाउने प्रस्ताव बारे हजुर। ए, तिमी राष्ट्रिय निकुञ्ज बनाउने? बाँधिसकेको इजार फुकालेर दुइटै हातले नाइटोमुनिको भाग इङ्गित गर्दै ठट्यौली पारामा उहाँले भन्नुभयो, यहाँ पनि छ जङ्गल, एउटा दुईटा जनावर पनि होलान्, के यहाँ पनि राष्ट्रिय निकुञ्ज बनाउँछस्? अलि हाँसेर अलि ख्याल गर्दै अलि रिसको झोकमा फेरि हकार्नुभयो, तिम्रो पो बाउले पैसा कमाइदिएको छ, मेरो त यही जागिरले परिवार पाल्नुपर्छ, कस्तो आँट गरे? श्री पाँच महाराज धीराज महेन्द्र वीरविक्रम शाहदेव सरकारको निजी वनलाई राष्ट्रियकरण गर्न खोज्ने? म अक्कमक्क परे, केही भुल्नै सकिन। पछि वन मन्त्रालयलाई दबाब सृजना गर्न हामीले ऋषिकेश शाह अध्यक्ष, निर शमशेर र सुशील शमशेरलाई उपाध्यक्ष बनाएर नेपालमा पहिलो प्रकृति संरक्षणमुखी गैर सरकारी संस्था पनि खोल्यौं। संस्थाको नाम थियो नेपाल प्रकृति संरक्षण संघ। यो संघमा काम गर्दा मैले ठूल्ठूला व्यक्तित्वहरूसित संरक्षण मात्र होइन शिकारका कुराहरू पनि सिकेँ। संस्थाको नाम भने प्रकृति संरक्षण संघ, तर त्यसका अधिकांश सदस्यहरू त्यस बेलाका नामुद शिकारीहरू थिए। तेजजङ थापा, इन शमशेर, ऋषिकेश शाह, प्रोफेसर सुरेन्द्र सिंह, सुशील शमशेर आदि। संघका बैठकहरूमा सबभन्दा पहिले शिकारकै रमाइला घटनाको बेली विस्तारबाट सुरु हुन्थे। सुशील शमशेरले एउटा शिकार क्याम्पमा नीलगाईको मासुको कबाब बनाएको अनि भाँडो घोप्टी सबै कबाब बालुवामा पोखिएको, इन शमशेरले पटाकामा मटतेल छर्की मटितेलको गन्धले बँदेललाई लोभ्याउँदै पटाका खुवाउँदा बँदेलको मुखै पड्किएको, त्यसै गरी तेजजङ थापाले महाशेर माछा समातेको, ऋषिकेश शाहले एउटै गोली ढ्वाङ हान्दा जरायो घुप्लुक्कै भएको जस्ता रमाइला घटनाहरूबारे कुरा नभइकन त छलफलको एजेन्डा नै सुरु हुँदैन थियो। संघका सदस्यहरूमा म सबभन्दा कान्छो थिएँ अनि म बैठकको कुरामा ध्यान आकर्षण गर्दै भन्थेँ, ए हजुर, यो संरक्षण संघ हो कि शिकारी संघ? इन शमशेरले हलल्ला हाँस्दै भने, कर्णे तँलाई के थाहा, शिकारी नभइकन संरक्षणको मर्मलाई त्यसै बुझ्न सकिन्छ? संरक्षणको मूल धारलाई बुझ्न प्रकृति, वन जङ्गल र जङ्गली जीव जन्तुलाई नजिकैबाट चिन्नुपर्छ र बुझ्नुपर्छ। जङ्गलभित्र बहने हावा, सुकेका पात पतिङ्गरमाथि हिँड्दा आउने आवाज अनि एउटा अकाल्पनिक तर रमाइलो सुनसान र रोमाञ्चपूर्ण डरलाग्दो त्रासको वातावरण, यी सब भनेर र सुनेर बुझिने कुरा होइनन्। न त कुनै किताब पढेर नै जङ्गलभित्रको मर्म र महत्वलाई हृदयङ्गम गर्न सकिन्छ। यी त जङ्गलभित्र स्वयं आफैले समय बिताएर त्यहाँको वातावरणमा रमाएर नै जान्ने, बुझ्ने र अनुभूति गर्ने कुराहरू हुन्। अन्तत श्री पाँचको सरकारले सन् 1969 राप्तीपारी राष्ट्रिय निकुञ्ज बनाउने नीति सैद्धान्तिक रूपले स्वीकृत गर्यो। देशमा सर्वप्रथम बन्ने राष्ट्रिय निकुञ्जको सीमाङ्कन गर्ने जिम्मा मलाई नै दिइयो। यो मेरा लागि ठूलो गर्वको कुरा थियो। चितवनको राप्तीपारी सम्पूर्ण जङ्गल ठोरी माडी र त्रिजुगासम्म कहिले हात्तीमा, कहिले पैदलै, कहिले ढुङ्गामा गई सीमाङ्कन गर्ने कार्य सुरु गरियो। गर्मीको समय पसिनाले निथ्रुक्क भिजेको जिउ अनि सोमेश्वर डाँडाको धारिलो घाँसले खुट्टा र जिउमा घोज्दा असाध्यै पोल्थ्यो। तर जब सर्वेक्षण र सीमाङ्कन कार्य निर्विघ्न समाप्त भयो, त्यस बेला मनमा अपार सुखको अनुभूति भयो। जङ्गलमा काम गर्दा समय समयमा फरक फरक घटनाहरू, अनुभवहरू हुने नै भए। एक दिनको कुरा हो, राष्ट्रिय निकुञ्जका पूर्वाधारहरू तयार गर्ने क्रममा वनकट्टाको गाउँ र जङ्गलको बीच गैंडाको आवतजावत रोक्न 6-7 फिट गहिरा खाडलहरू खन्ने कामको निरीक्षण मैले गरिराखेको थिएँ। रुखको एउटा हाँगामाथि बसेर काम हेरिराखेको थिएँ। अकस्मात मैले दूरबिनबाट निकै पर बाक्लो ढड्डीमा एक छेउमा एउटी आइमाई घाँसको भारी टाउकोमा बोकेर आइराखेकी र अर्कोतर्फबाट एउटा ठूलो गैंडा मक्ख परेर खुरु खुरु आइराखेको देखेँ। आइमाई र गैंडा दुवै मस्त भएर निर्बाध स्वाभाविक गतिमा हिँडिराखेका थिए। अग्लो र बाक्लो घाँसको ढड्डीका कारण एकले अर्कोलाई देख्न सक्दैनथे। तर मैले चाल पाइसकेको थिएँ। अब कुनै पनि बेला दुवै प्राणीको अप्रत्याशित चम्काभेट हुनेछ। म चिच्याएँ तर आइमैले मेरो आवाज सुन्नै सकिनन्। उनको बचाउका लागि मैले हतपत मेरो हात्ती र माउतीलाई त्यहाँ पठाइहालेँ। हात्ती पनि उनीहरूलाई बचाउन दौडियो, तर हेर्दा हेर्दै गैँडा र आइमाईको जम्काभेट भइ नै हाल्यो। म दूरबीनले हेर्दै थिएँ। आफ्नै सुरमा मस्तसँग आइराखेकी आइमाई र गैँडा दुवै एकदम झस्किए र क्षणभरका लागि स्तब्ध भए। दुवै प्राणी अचल अकर्मण्य। तर एकैछिनपछि आइमाईको होस पनि आइहाल्यो। उनी चिच्याएर आफूले बोकेको घाँसको भारी गैँडा अगाडि फ्याँकेर दौडिन थालिन्। पहिले त गैँडा ठिङ्ग उभिराखेको थियो। जब आइमाई चिच्याएर भागिन्, गैँडा पछाडि पछाडि लागिहाल्यो। म त्रस्त भएर हेर्दै थिएँ। मेरो सास फुल्न थाल्यो, मुखबाट आवाजै आएन। जिन्दगीमा अहिलेसम्म मैले कुखुरा बाहेक खसी बोका काटेको देखेको पनि छैन, तर आज कुनै पनि क्षणमा मेरा आँखा अगाडि एउटा स्वस्थ र मस्त महिला मर्न पनि सक्छ। मैले त्यस्तो जीवन र मृत्युको दौड कहिले देखेको थिएन। चौरमा आइमाई चिच्याउँदै भाग्दै थिइन्, गैँडा फटफटाउँदै लखड्दै थियो। आखिर गैँडाले आइमाईलाई भेट्टाइहालेर हानिहाल्यो। थोरै रौँ प्रमाणको फरकले गैँडाको सिंह आइमाईको जीवमा नलागिकन फरियामा मात्र लाग्यो। लगभग 1000 किलोको भीमकाय गैँडाले हान्दा जीवमा नलागिकन फरियामा मात्र लागेको हुँदा गैँडाले आफ्नो शरीरलाई सन्तुलित पार्न सकेन र परलक्कै पल्टियो। मलाई त विश्वासै लागेन, त्यस्तो विशाल काय गैँडा कसरी हावामा बुर्लुक्क उफ्री जमिनमा ढ्याम्मै लडेको। धुलो त बादल जस्तै उड्यो, वातावरण धुलाम्मै भयो। मैला त एक नासले भागेको भागै थिइन्, पछाडि हेर्दै नहेरी। उनलाई थाहै भएन उनलाई लखेट्ने गैँडा त परलक्कै पल्टिसकेको छ भन्ने कुरा। केही छिनपछि उनले एउटा सिमलको रुख भेटाइन्। बस आफ्नो ज्यान बचाउने सुरमा काँडै काँडा भएको त्यही रुखमाथि चिप्ले किरा जस्तै चढिहालिन्। उता लडेको गैँडा उठ्यो, यता उति हेर्यो। आइमाई गायब भएको देखेर छक्क पर्यो। जब आइमाईको आवाज गैँडाले सुन्यो, ऊ हानिएर सिमलको रुखमुनि पुग्यो र रिसले चुर भई रुखको चारैतिर फनफनी घुम्न थाल्यो। त्यस बेलासम्म मेरो हात्ती त्यहाँ पुगिसकेको थियो। गैँडालाई लगारी ती आइमाईलाई हामी कहाँ ल्याइयो। मेरो आँखै अगाडि भएको जीवन र मृत्युको भयावह रौठाडो पार्ने त्यो दौड अहिले पनि झलझली याद आउँछ। 1000 किलोको गैँडा कसरी दौडँदो रहेछ, एउटी पातली आइमाई आफ्नो ज्यान जोगाउन म्याराथन धावक जस्तै कसरी दौडन सकिन् र अप्रत्याशित एवं आकस्मिक आपतकालीन उपायद्वारा कसरी बाँच्न सफल भइन्, सम्झिँदाखेरि अहिले पनि रोमाञ्चित हुन्छ। आइमाईका हात र तिग्रा सिमलको रुखको काँडाबाट रगतम्मे भएका थिए। तर त्योभन्दा भयानक यथार्थ, कालको पन्जाबाट फुत्कन सक्षम ती आइमाईलाई घाउको दुःखको पीडा र वेदनाको अनुभव भएको देखिँदैन थियो। जङ्गलको त्यो रोमाञ्चक भयानक सङ्घर्षमय घटना सम्झदा मलाई काम छुट्ला जस्तो लाग्छ। तर जङ्गलमा यस्ता घटना कति भए होलान् र कतिजनालाई आफूलाई बचाउन सके होलान्, हामी जस्ता सहरवासीले कहिले थाहा पाउनु। चितवनको जङ्गलमा मैले बिताएको समय मेरा लागि अविस्मरणीय रहेको छ। अहिले पनि जब म सहरी जीवनबाट दिक्क र वाक्क हुन्छु, सधैँ त्यहाँ रमाउन जान्छु। चितवनमा सूर्यास्तको समय अति नै रमाइलो हुन्छ। धप धप बलेको आगोको डल्लो जस्तो रातो सूर्यको लालिमाले आकाशमा छरिएका बादलहरू गाढा फिक्का हल्का राता र मिश्रित रङमा रङ्गिएका हुन्छन्। सूर्य अस्ताउँदाको रातो रङ जब राप्ती नदीको सङ्गलो पानीमा छायाङ्कित हुन्छ, त्यस बेलाको वातावरण साँच्चै रोमाञ्चक विलक्षण र रमणीय हुन्छ। गर्मीको राप अलिक कम हुँदै गएपछि हावा नचल्दा पसिना आउने क्रम भने जारी नै रहन्छ। 40 वर्ष पहिले सौराहामा मानिसको त्यति चहलपहल थिएन, पर्यटक त पटक्कै हुँदैन थिए, गाउँलेहरू पनि कमै थिए। चितवनको जङ्गलको शिविरमा बसेर स्थलगत भ्रमण रिपोर्टहरू तयार गर्ने बेला कहिलेकाहीँ साँझ हात्ती लिएर जङ्गल घुम्न जान मलाई असाध्यै रहर लाग्थ्यो।
Downloaded from iceandsar.com